कृष्णजी, तपाईँलाई केयरकार कार्यक्रममा स्वागत छ।
नमस्कार।
यो कार्यक्रम केयरकार भन्ने कार्यक्रम हामीले भर्खर खसखस डट कमको लागि नयाँ स्तम्भको रूपमा सुरु गरेका हौँ।
हजुर।
र यस कार्यक्रममा हामीले कुनै एउटा कृति विशेषमाथि विवेचना छलफल गर्छौँ र प्रायशः हामीले चाहिँ नि त्यो कृतिमा देखिएका भेटेका पाठकहरूबाट पाएका कमी कमजोरीहरूको बारेमा छलफल गर्छौँ, राम्रो पक्ष पनि गर्छौँ, तर विशेष गरी केयरकार भन्नुको अर्थ नै
त्यो काम हुन्छ,
कमजोर पक्ष जस्तो देखिएकोहरूलाई हामी छलफल गर्छौँ। र यसै क्रममा हामीले तपाईँको पछिल्लो कृति ग्रेट फल्स उपन्यास नाइ लाइन हामीले समातेको छौँ। र यो कार्यक्रममा जानुभन्दा अगाडि ग्रेट फल्सको बारेमा तपाईँले आफैले एकचोटि छोटकरीमा भनिदिनुहोस् न श्रोताहरूलाई।
यो ग्रेट फल्स त एउटा प्रपर नआउने भन्ने पनि हुन्छ है। यो के छ भने यहाँ भर्जिनियाकै यहाँ छेउमा डिसी मेट्रो एरियाभित्र यहाँ पोटामेक रिभर छ। त्यो रिभर चाहिँ त्यहाँ एक ठाउँमा चाहिँ के अरे सिँगै खोलै अलिक त झर्ना जस्तो भएर झर्याएको छ। त्यति ठुलो त होइन, सानै भए पनि झर्याएको छ। त्यसलाई चाहिँ ग्रेट फल्स भन्दा रहेछन् र त्यहाँ मान्छेहरू चाहिँ अब त्यो हेर्न जान्छन् नि त, जान्छन्। अनि म पनि त्यहाँ गएर हेरेँ, तर यो किताबको नामै ग्रेट फल्स राख्ने भन्ने चाहिँ मेरो सोचाइ थिएन सुरुमा। मेरो चाहिँ के हुन्छ भने किताब लेख्दाखेरि सुरुमा त्यसको शीर्षकबारे म सोच्दिनँ। किताब तयार भइसकेपछि अन्तिममा अब के शीर्षक राख्ने विचार गरिन्छ। यो किताब लेखिसकेँ त लेखिसक्दा समय पनि यसमा के नाम राख्ने भन्ने टुङ्गो नै भएको थिएन। म टुङ्गो नभएको बेलामा के राख्ने भइराखेको बेलामा त्यसै बेला चाहिँ यो ग्रेट फल्स भन्ने ठाउँ हेर्न गइयो। किताबको लागि गएको होइन, यत्तिकै गइयो। त्यहाँ गएर त्यो हेरिसकेपछि अनि त्यहाँबाट मलाई चाहिँ अब यही किताबको नाम यही राखौँ कि या हो भन्ने लाग्यो। हुन त अब यो किताबमा ग्रेट फल्स भन्ने शब्द यो किताबको कभर ब्यागभित्र कहीँ पनि छैन र यसले यो भित्र यो ग्रेट फल्सको केही भूमिका आउँदैन। तर यसलाई चाहिँ एउटा के भनेदेखि एउटा के अर्थ, यो सिङ्गे किताब चाहिँ अमेरिकामा आएका चाहिँ अमेरिका बाहिरका विभिन्न देशबाट आएका मान्छेहरू, इमिग्रेन्टहरू जुन मान्छेहरू छन्, ती मान्छेहरू जस्तै नेपालीहरू पनि आएका छन् र खास गरी नेपालीहरू त्यसरी आएका नेपालीहरूका विषयवस्तुहरू यसमा समेटिएको छ र नेपाली जस्तै अब अरू विभिन्न अमेरिका बाहिरका जहाँ जहाँबाट आएका भए पनि अमेरिका आइसकेपछि चाहिँ अमेरिकाको क्यारेक्टर चाहिँ मलाई के लाग्यो भने यो चाहिँ त्यो गहिरो ठाउँ छ, माथिबाट झर्ना झरे जस्तो सबै मान्छेहरू झर्छन्, तल झरेको पानी जसरी माथि फर्केर जाँदैन, त्यस्तै जो एकपल्ट अमेरिका आउँछ त्यो यहीँ बस्न रुचाउँछ, बस्छ, उसलाई फर्किन मन पनि हुन्छ, फर्किन्छु पनि भन्छ, तर विभिन्न परिस्थितिले ऊ जाइहाल्न पनि सक्दैन, जान्छु भन्न पनि छोड्दैन र त्यति उसको चाहिँ पुस्ता बितिरहेको देखिन्छ यहाँ। त्यो भएर चाहिँ अमेरिका एउटा चाहिँ ग्रेट फल्स रहेछ, यहाँ तल झर्छन् मान्छे आउँछन् होइन, आउँछन् आफ्नो दुःखबाट उम्केर सुख खोजीमा आउँछन्। अब सुख र दुःख दुइटै कुरालाई उनीहरूले परिभाषितै गर्न जान्दैनन्। अमेरिकामा दुःख छ भनेर पनि प्रश्न भन्न सक्दैनन्, सुख छ भनेर पनि उनीहरू भन्न सक्दैनन् र त्यस्तै दोधारमै बसेका हुन्छन् त्यो पहिलो पुस्ता जो अमेरिका आएका छन् जुनसुकै मूलबाट भए पनि। तर यो किताबमा मैले चाहिँ नेपाली जाति खास गरी नेपाली मूलका मान्छेहरू जो नेपालबाट आएका वा रिसेटलमेन्टको रूपमा भुटान शरणार्थीका रूपमा आएकाहरूको बारेमा विशेष केन्द्रित गरेको छु।
ग्रेट फल्सको नाममा जम्मा तिनवटा उपन्यास लेखिएको रहेछ, दुईवटा अङ्ग्रेजीमा एउटा नेपालीमा। मैले अनलाइनमा खोज्दाखेरि के भेटियो भने 2013 जोन लोपासको ग्रेट फल्स भन्ने एउटा उपन्यास निस्केको रहेछ 2013। 2016 अप्रिलमा स्टिभ वाटकिन्सको ग्रेट फल्स भन्ने अर्को उपन्यास निस्केको रहेछ र 2016 तपाईँको पनि के कृति निस्क्यो ग्रेट फल्स नै। यो संयोग बारेमा तपाईँ अनुभव कति थाहा थियो तपाईँलाई?
मलाई थाहा थिएन। अब म यो अङ्ग्रेजीको पाठक होइन, होइन अङ्ग्रेजीको पाठक नभएपछि अङ्ग्रेजी किताबहरू खोजी म पढिरहेको छुइनँ। रिफ्रेन्समा कुनै फलानु किताब पढ्नु है भने त्यो किताब पढ्ने हो, नत्र म अब मैले चाहिँ अङ्ग्रेजी भाषाको त्यत्रो राम्रो पाठक नै म होइन क्या। त्यसो भएर मैले यतातिर सोच्दै सोचिनँ कि अङ्ग्रेजीमा यो नामको किताब छन् कि छैन भन्नेतिर मेरो ध्यानै गएन, नत्र गुगलमा गएको भए त भेटिन्थ्यो होला होइन। यो तपाईँले भनिदिनु भयो, धन्यवाद ल, खुसी लाग्यो।
तर ती दुईवटा अङ्ग्रेजी किताबहरू चाहिँ नि अमेरिकन पात्रहरू, अङ्ग्रेज पात्रहरू, जसको बारेमा उनीहरूको चाहिँ नि एउटा रोमाञ्च, वीरता र साहसपूर्ण यात्राको उपन्यास रहेछन्। ती दुईटा अङ्ग्रेजी उपन्यास मैले तिनवटा ग्रेट फल्सलाई सँगै राखेर कुरा गर्दाखेरि को प्रसङ्ग भन्न खोजेको मैले। तर तपाईँको ग्रेट फल्स चाहिँ कस्तो छ भने, ग्रेट फल्समा आएर फसेका एउटा भनौँ न वास्तविक चित्रण त हो, तर त्यसमा चाहिँ नि प्रायः अलिकता दुःख पाएका र अलिकता अँध्यारो पक्षका बारेमा केलाइएको उपन्यास हो। यसलाई पनि कसरी हेर्नुहुन्छ अहिले मैले भन्दाखेरि?
होइन, मेरो चाहिँ के छ भने, यो मात्रै होइन, मेरा अधिकांश किताबहरू, उपन्यास, कथा, निबन्ध, आख्यान जुन आएका छन्, ती जम्मै किताबहरूको लेख्ने विषयवस्तु चाहिँ ओचेका, थिचेका, दबिएका, पछि परेका विभिन्न कारणले व्यक्ति, समाज होइन, राजनीति, यी सब चिजहरू चाहिँ मेरा लेखनका विषय हुन्,
पक्षै नै
मेरो हो। म त्यहाँबाट चाहिँ जीवनलाई हेर्ने, मेरो त्यो एउटा हेर्ने दृष्टिकोण नै त्यस प्रकारको बनेको छ कि। त्यो बनेको हुनाले अब शरणार्थी पनि त्यस्तै हो होइन, गेस्ट हाउसको त्यस्तै हो है, अघिल्ला उपन्यासहरूमा पनि यही खालका चाहिँ पात्र घटनाहरू नै जाने हुनाले, यसमा पनि मैले खोज्दा मेरो हेर्ने दृष्टि नै त्यही खालको भएकोले यहाँ पनि त्यही खालका घटना र पात्रहरूको खोजी हुन पुग्यो।
तपाईँले अघि भन्नुभयो ग्रेट फल्स घुम्न गएँ र उपन्यास लेखिसकेपछि नाम थाहा थिएन भन्नुभयो, अनि पछि आएर घरमा आएपछि ग्रेट फल्समै नाम दिने भन्नुभयो। आवरणको कुरा गर्दाखेरि ग्रेट फल्समा मानिसहरू डुबेका देखिन्छन्,
झर्दै गरेका
र वास्तवमा त्यो हेर्दाखेरि चाहिँ मृत नै जस्तो देखिन्छ, तर त्यो आवरणले भित्र त केही पनि भनेको छैन, यो त बिम्ब हो एउटा, तर आवरण स्वाटै हेर्दाखेरि एउटा नकारात्मक सन्देश दिएको जस्तो लाग्दैन, किनभने मानिसहरू त्यहाँ हिउँदो तैरेको भने पौडी खेलेको त छैन, तर उनीहरू मृत जस्ता देखिन्छन्। अमेरिका आउनु मृत नै हुनु हो त?
त्यो त होइन, तर त्यो के भने, त्यो गर्ने खोजा चाहिँ के भने, यो कभरको थिम मैले दिए होइन, होइन अब यो एउटा यो विषयमाथि एउटा थिम दिएपछि आर्टिस्टले यस्तो बनाए है, तर मेरो भने चाहिँ के थियो भने, माथिबाट त्यो छाँगो झरेको छ, त्यो छाँगो सँगसँगै मान्छेहरू झर्दै गरेको होइन, झर्दै गरेको देखियोस् भनेको हो। अब मरेको भन्दा पनि यो छाँगो सँगसँगै झर्दै गरेको चाहिँ पार्न खोजेको यसलाई खास चाहिँ, तर अब यसलाई हेर्दाखेरि अब कोही उन्डेका छन्, कोही कता अब झर्दाखेरि त जस्तो भए पनि झर्छ नि त होइन, त्यो हो। तर यो के भने, अमेरिका आउनु चाहिँ एकदमै नकारात्मक, मर्नु सकिने भन्ने होइन, यो भित्र पनि त्यो अनुसारका कुराहरू छैनन्। तर यहाँभित्र चाहिँ के भने, अमेरिकाको प्राप्तिलाई जुन जुन उद्देश्यका साथ मानिसहरू अमेरिका आउँछन्, यहाँ आइसकेपछि त्यो ढङ्गले उनीहरू स्वयंले पनि अमेरिकालाई ग्रहण गरिरहेको अनुभूत गर्दैनन्, त्यो हो। र अर्को कुरा के भनेदेखि, अब यसमा यो किताब लेख्दाखेरि चाहिँ यो मेरो आफ्नो अनुभव पनि भन्दिनँ, म एउटा मैले धेरै लामो समयसम्म पत्रकारिता गरेकोले मेरो पत्रकारिताको सिपको पनि प्रयोग गर्ने यसमा नि। पत्रकारितामा त के हुन्छ नि, खोज अनुसन्धान हुन्छ, इन्टरभ्यूहरू हुन्छन्, रेफरेन्सहरू हुन्छन्, डाटा कलेक्सनहरू हुन्छ, ती सब चुरा पत्रकारिताको विशेषता हो। मैले पत्रकारिताको शैलीलाई मेरो आख्यानमा प्रयोग गर्ने गर्छु, अरूमा पनि त्यस्तो हुन्छ, यहाँ पनि त्यही हो। किनभने म अहिले अमेरिका आएको जम्मा 4 वर्ष भयो, 4 वर्षमा म 10 महिना त नेपालमै थिएँ भने 3 वर्ष करिब करिब म अमेरिकामा छु भनेपछि, यो अमेरिकामा 3 वर्ष छु त मैले 3 वर्ष अमेरिका आए पनि मैले कुनै चाहिँ जो जागिरै खाएको छुइनँ, कामै गरेको छुइनँ होइन। त्यसो भएपछि मेरो त मैले आफै त यहाँको त्यो त्यहाँका सिस्टमभित्रको दुःख सुख त मैले अनुभवै गरेका छुइनँ, म त एक किसिमले नेपाली छु जस्तो अवस्थामा छु नि। त यसको लागि जति विषयवस्तु हुन् यी चाहिँ मैले यहीँ बसेका मानिसहरूका अनुभवहरू अन्तर्वार्ता लिएर रेकर्डहरू गरेर सोधेर उनीहरूका कथाहरूमा अरू चिजहरू मिसाएर एउटा आख्यानीकरण गरिएको छ कि। यसमा
63 भन्नुभएको छ, यो चाहिँ नि दीपमालाको मुखबाट हो, अरे अरूकै करिसाको फुल भएर पनि धेरै दिन फुल्न नपाइने कति कफल्लो रहेछ यो जिन्दगी, कृष्ण मानिसले जीवनसँग मागेको के हो, यसलाई अलिकति व्याख्या गरिदिनुहुन्छ?
होइन, अब यो के छ भने, मान्छे चाहिँ के हुन्छ भने, मान्छे चाहिँ आफूलाई म आफै सर्वे सर्वा हुन खोज्छ, आफूलाई केन्द्रमा राखेर उसले के अरे सबै कुरा गर्न चाहन्छ होइन। तर वास्तवमा ऊ आफूलाई केन्द्रमा पार्न सक्दैन, कसै न कसैसँग डिपेन्डेन्ट नै हुन्छ त्यो होइन, मानसिक रूपमा, शारीरिक रूपमा, आर्थिक रूपमा, विभिन्न रूपमा चाहिँ कसै न कसैसँग त्यो डिपेन्डेन्ट हुन्छ, कुनै देशसँग डिपेन्डेन्ट हुन्छ, कुनै समाजसँग हुन्छ, कुनै धर्म संस्कृतिसँग हुन्छ, कुनै परिवारसँग हुन्छ। यो डिपेन्डेन्सी भनेको चाहिँ अर्काकै करेसाबारीमा जुन चिज त्यो फुल आफै आफ्नै खुसीले रमाएको हुँदैन, त्यहाँ चाहिँ त्यहाँ त्यो 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 फुलबारीमा व्यवस्थापन गर्नेले पानी हाल्छ कि हाल्दैन, गोड्छ कि गोड्दैन, उसको इच्छाअनुसार फुल्नु पर्यो कि त्यसले, होइन? त्यसो भएपछि चाहिँ मान्छेले आफ्नो जीवनलाई जुन ढङ्गले उसले त्यो जीवनलाई चाहिँ अब फुलाउन चाहेको हुन्छ, उसले जति नै फुलाए पनि ऊ आफै चाहिँ कहिले आफ्नो जिन्दगीमा सन्तुष्ट हुँदैन।
कपालको खास अर्थ के हो?
कमजोर कपाल भनेको एकदम यसो छुने बित्तिकै अलिकति दाग लाग्ने, बिग्रिने, फुट्ने, त्यसलाई चाहिँ कपाल, त्यो हाम्रो पूर्वतिरको भाषा हो क्या।
अनि पेज 180 एक सय त्रियासीसम्ममा अमेरिकी नेपालीहरूको कमजोरीको बारेमा, विशेष गरी अमेरिकी राजनीतिमा घोलमिल गर्न नसक्नका कारणहरू नेपालीहरूको किन त भन्दाखेरि भाषाको कारणले, पहुँचको अभावको कारणले लेख्नुभएको भन्नुभएको छ। यो कुवाको भ्यागु त कुवामै रमायो भन्ने कुरो जुन अवस्था छ नि, अलिकता फेरि इलाबोरेट गर्नुहोस् न।
अब यो चाहिँ कस्तो भने, यो कुरा चाहिँ म आफैले पनि अनुभव गरेँ, यसमा संलग्न भएका साथीभाइहरूका विचारहरू पनि त्यहाँ छन्, किन यो यो वास्तविक मान्छेहरूका नाम पनि छन्, त्यो संवादको जिम्मा लिने गरी केही वास्तविक मान्छेहरू पनि त्यहाँ छन्, होइन? पाठकले उहाँहरूसँग फोन गरेर सोध्न पनि सक्नुहुन्छ, होइन? त्यो त्यसमा उहाँहरूको के भूमिका छ भनेर, है? म यहाँ आइसकेपछि मैले के देखेँ भने, अब म चाहिँ अमेरिकामा आएपछि आएका नेपालीहरू त नेपालबाट विभिन्न कारणले विरक्त भएर हिँडेका भन्छन् नि त, नेपालको राजनीतिदेखि विरक्त भएका, नेपालको अन्धविश्वासहरूबाट विरक्त भएका, नेपालको सामाजिक, राजनीतिक, आर्थिक विभिन्न कारणले विरक्त, दिक्क लागेर यो देशमा के बस्नु जस्तो भएका मान्छेहरू विभिन्न ढङ्गबाट अमेरिका प्रवेश गरेका छन्। कसैले चिट्ठा हालेर आएका छन्, कोही यहीँ आएर एसएलएम हालेका छन्, कोही चोर बाटोबाट ऊ तल मेक्सिकोतिरबाट पनि छिरेका छन्, होइन? अमेरिकालाई एउटा आफ्नो चाहिँ अन्तिम लक्ष्य बनाएर यहाँ मानिसहरू आएका छन् क्या। तर यहाँ आइसकेपछि, यहाँ आएर आफूले यहाँ खुट्टा टेकिसकेपछि फेरि उनीहरूको भूमिका चाहिँ, उनीहरूको टाउको चाहिँ नेपालमै छ, नेपालकै राजनीति, नेपालकै पार्टी, नेपालकै संस्कृति, धर्म, परम्परा, पुराना कुराहरू जस्ताका तस्तै, होइन? अनि भाषा भनौँ, पोसाक
भनौँ,
जिउ मात्रै यहाँ आएको छ, होइन? मानसिकता उहीँ छ। त्यसो गरेपछि त के भने, नेपालमा जतिवटा दल छन् त्यतिवटा दलका यहाँ भारतीय सङ्गठन भए, नेपालमा जतिवटा जातीय सङ्गठन छन् त्यतिवटा जातीय सङ्गठनका भारतीय सङ्गठन भए, नेपालमा जतिवटा धार्मिक सङ्गठनहरू छन् त्यसका पनि यहाँ भए, है? अमेरिका त एउटा त्यस्तो देश हो जहाँ दुईवटा दलले मात्र अमेरिकाको नेतृत्व गरिरहेको हुन्छ राजनीतिमा, होइन? अनि त्यस्तो देशमा आएका छन् मान्छेहरू आएका छन्, है? अनि यो विज्ञानको चाहिँ संसारमै विज्ञानको चरम उन्नति गरेको, भौतिकवादको चरम उन्नति गर्ने विद्वानहरूको देश पनि हो, विकास पनि त्यही अनुसारले भएको हो। यहाँको भाषा, साहित्य, विभिन्न चिजहरू चाहिँ संसारभरको लागि चाहिँ यिनै कुराले शासन गरेको छ क्या। तपाईँको युरोप, अस्ट्रेलिया, जापानदेखिका विद्वान पनि अमेरिका आउँछन् र यहाँ आएर उनीहरूले अनि आफ्ना प्रतिभाहरूलाई उजागर गर्छन्, है? अनि अल्बर्ट आइन्स्टाइन जस्तो वैज्ञानिक जर्मनीबाट अमेरिका आइसकेपछि नै त्यो स्थापित भयो उति बेला, होइन? भनेपछि त्यस्तो ठाउँमा आइपुगेका हाम्रा नेपाली दाजुभाइहरूले यहीँको भूमिमा, यहीँको माटोमा र यहीँको परिस्थितिमा प्रवेश गर्ने कोसिस गरेको देखिने क्या।
कारण के होला?
सबैभन्दा ठुलो कारण त मैले भाषाको कमजोरी देखेँ, होइन? भाषाको कमजोरी भएर आफ्नो कुराहरूलाई चाहिँ भाषामा फरेर भन्न नसकेपछि त्यो भाषाबाट भाग्नु पर्यो, भाग्दाखेरि पुग्नै सकेन त्यो ठाउँमा नि, पुग्न सकेन। किनभने एउटा कलाकार आउँछ, नेपाली फिल्म क्षेत्रको एउटा ठुलो कलाकार, अब अमेरिका आउँछ, हलिउड त नभनौँ न, भर्जिनियामै पनि त फिल्म बन्छन् नि त, यहाँ पनि त कलाकारहरू छन् नि त। हाम्रो सरोज खनालजीले भर्जिनियाको कुनै एउटा अङ्ग्रेजी फिल्मको कलाकारसँग उहाँको परिचय नै हुन सकेनछ। एउटा उदाहरणको लागि मैले सोधेको थिएँ उहाँलाई, त्यो कुरो मैले किताबमा पनि ल्याएको छु होइन, अरू पनि कैयौँ कलाकार आए गए। हाम्रा ठुलो राजनीति गरेर उहाँ राजनीति गरेर आएको काङ्ग्रेस एमाले माओवादी भन्नाले यहाँका राजनीतिक दलका कुनै एउटा मान्छेलाई भेटेर के गरेकै हुँदो रहेछ होइन। भनेपछि त त्यो सबैलाई बाटो केले छेको भन्दा त भाषाको कमजोरीले छेको। जो भाषामा अलिकति प्रगति गरेका छन्, प्रगति गर्नेहरूले पनि व्यावसायिकतातिर गएको हुनाले त्यतातिर छिर्नु जरुरी भएन। अब भारतीयहरू भए, नेपालीहरू भए, चाइनिजहरूसँगै सम्बन्ध गरेर आफ्नो व्यवहार गरेका छन्। वास्तविक अमेरिकी जुन रियल यहाँका अमेरिकी हुन्, ती अमेरिकीहरूसँग अझै पनि छिर्ने आँट गरेका छैनन्। त्यो नहुँदा त के भयो भने प्रगति जुन प्रकारले हुनु पर्थ्यो नि, बौद्धिक प्रगति, आर्थिक प्रगति, अनि यहाँको मेन स्ट्रिममा छिरेर जे जति उन्नति गर्न सक्नु पर्थ्यो, त्यसमा चाहिँ पछि परेका छन्। अब त्यो पछि परेपछि के गर्नु पर्थ्यो, दिमागमा त टाउको त चिलाइहाल्छ गिरी त, त्यो यहाँ कनाउन नपाएपछि त उतैतिरको नङले कनाउनु पर्यो नि होइन। अनि अहिले यहाँ हामीले देखिरहेछौँ नि, यहाँ नेपाली काङ्ग्रेसको भारतीय सङ्गठन, एमालेको भारतीय सङ्गठन, माओवादीको, राप्रपा नेपालको, दुनियाँभरका आइरहेछन्। महाधिवेशनमा यहाँदेखि प्रतिनिधि भाग लिन गइरहन्छन् उहाँ होइन। कति त अमेरिकाको सिटिजनसिप लिएका मान्छेहरू पनि नेपालको राजनीतिक पार्टीका भारतीय सङ्गठनका सदस्य अथवा पार्टीका सदस्य भएका देखिन्छन् होइन। एउटा राजनीतिक र एउटा राष्ट्रियता अथवा कानुनी हिसाबले हेर्नु भने त्यो त त्यति व्यावहारिक हुँदैन,
हुँदैन।
अमेरिकी नागरिक, नेपाली काङ्ग्रेस अथवा एमालेको नागरिक पार्टीको सदस्य हुनु भनेको राष्ट्रवादका लागि बुरुक्क उभ्रिन त्यहाँका पार्टीले विचार गर्नु पर्यो नि होइन। राजेन्द्र महतोलाई भारतीय हो, इन्डियाबाट आएको भारतीय हो भनेर चाहिँ बुरुक्क उभ्रिनेले अमेरिकी नागरिकता गोजीमा बोकेको कुनै एउटा अमेरिकाको मान्छे, कुनै क्षेत्रीय बाहुन, पहाडे कुनै मान्छे अमेरिकाको नागरिकता गोजीमा छ, त्यो चाहिँ त्यहाँको पार्टीको सदस्य महाधिवेशनमा भोट हाल्न जाँदैछ, त्यहाँ चाहिँ राष्ट्रियता खतरामा पर्दैन त होइन। राजेन्द्र महतोको त जस्तो भए पनि नेपालको नागरिकता रहेछ नि त गोजीमा, तर त्यो जो मान्छे त्यो त नेपालको नागरिकता त्यागेर अमेरिकाको नागरिकता ग्रहण गरेको मान्छे, पहिला ऊ उहाँ झन्डा बोकेर उफ्रिन्थ्यो होला, त्यही इतिहास बोकेर अहिले पनि अर्काको भइसक्यो नि त होइन। अमेरिकाको भोटमा चुनावमा भोट हाल्ने अधिकार गोजीमा छ, अनि नेपालको पार्टीमा पनि उसले कसरी चुनाव छ, त्यो पार्टीको सदस्यलाई त त्यो देशको मन्त्री हुने पनि हैसियत रहन्छ क्या, सांसद हुने पनि अधिकार रहन्छ हो। त ती पार्टीहरूले जो विदेशी नागरिकलाई के सांसदको टिकट दिएला नि त, मन्त्री बनाउला नि त। अहिलेको संविधानमा त अहिले दोहोरो संविधानको व्यवस्था गर्दा पनि त राजनीतिक अधिकार त दिएका छैनन् नि,
दोहोरो नागरिकता त दिए पनि राजनीतिक अधिकार त छैन।
संविधान विरोधी काम नै ती पार्टीहरू गरिरहेका छन् नि अहिले, संविधानमै राजनीतिक अधिकार दिइँदैन भन्दा भन्दै तिनीहरूलाई फेरि आफ्नो पार्टीको सदस्य बनाएर महाधिवेशन प्रतिनिधि बनाउँदैछन् भने त आफूले बनाएको संविधानका विरुद्धमै छैन नि त, छन् नि त त्यो पार्टी।
तपाईँले ग्रेट फर्स्टमा यो सल्लाह जस्तो गरेर भन्नुभएको के छ भने, यता जन्मेका बच्चाहरूलाई यताकै संस्कृतिमा र संस्कारमा हुर्किन दिउँ भन्ने सल्लाह पनि दिनुभएको छ, जुन राम्रो पनि हो, किनभने बच्चाहरूलाई दोहोरो संस्कृतिको मारमा पार्नुहुन्न, उनीहरूको मानसिकता मनोविश्लेषणमा धक्का पर्न सक्छ। तर तिनै बच्चाका बाबुआमाहरू भने आफ्नो बच्चाहरूलाई आफ्नो भाषा संस्कृति सिकाउन माई र नछोडोस् भन्नेमा चाहिँ चाहेको हुन्छ, यसलाई तपाईँले कसरी हेर्नु भएको छ?
होइन, अब यस्तो के छ भने त्यो बाबुआमा त नेपालबाट आएका हुनाले उनीहरूको त अघि नै हामीले चर्चा गऱ्यौँ, उनीहरूको सबै कुराको दिमागै नेपालतिर छ, उनीहरू
त्यही कुरो फेरि आफ्नो बालबच्चा
अनि उनीहरू आफ्नो कमजोरी हो नि त, आफ्नो कमजोरी चाहिँ उनीहरूले बच्चाहरूमा लादेको हो क्या, किन बच्चाहरू त अहिले चाहिँ अब घरमा हुन्जेल 3 वर्षको हुन्जेल आमा बाउ भन्दा भन्दै अनि स्कुल गएर फर्केको 6 महिनापछि त आमा बाउ नै भन्न छोड्छन् होइन। बाबामा पनि छोराछोरीसँग घरमा अङ्ग्रेजी नै बोल्न थाल्छन्, बाबामै छोराछोरीसँग अङ्ग्रेजी बोल्छन्, त्यो बच्चासँग अङ्ग्रेजी बोल्दा त्यो नेपाली बोल्नै नसक्ने भएको छ आखिर। अब त्यसलाई चाहिँ फेरि हाम्रो चाहिँ त्यो दिन्छु भने पनि त्यसले लिने लिँदैन, किनभने त्यो दिमागमा उसको लिने ठाउँै छैन, अनि त्यो नदिएपछि बाबामाको बिचमा छोराछोरीले लिँदैन भन्ने पीडा बोक्छन्। त्यो झमेलामा फस्नुभन्दा होइन, उहाँहरू अमेरिका किन आएको भन्दा छोराछोरीको भविष्यको लागि भनेकै त्यही छ, अहिले पनि त्यही भन्छन्, पहिलामा पनि त्यही हुन्छ। छोराछोरीको भविष्यको लागि आएको भने भविष्यमा आइसकेका छोराछोरीलाई भूततिर किन फर्काउने त होइन, उनीहरू त भविष्यमा आइसके त उनीहरूको भविष्यकै लागि आएको हो नि। भविष्यमा आइसक्यो भने अब भूततिर फर्का ती फर्किँदा त फर्किँदैन होइन, उनीहरू फर्किन्छन् भने पनि 18-20 वर्षको भएपछि आफ्नो बुद्धि विकसित भएपछि उनीहरू अङ्ग्रेजी भाषामै रिसर्च खोजी गर्दै इन्टरनेसनलबाट पिएचडी गर्न फेरि त्रिभुवन युनिभर्सिटीको विद्यार्थी भएर जान पनि सक्छन् नि होइन। उनीहरूले जानै नपाउने खोज्दै नखोज्ने भन्ने त छैन। भनेपछि त्यो स्वतन्त्रता उनीहरूलाई भाषा संस्कृति धर्म राजनीति सबै कुरा छान्ने स्वतन्त्रता त 18 वर्षपछि हरेक देशको नागरिकलाई छ नि त। त्यो स्वतन्त्र उसलाई दिनुपर्छ। बाबा आमाले त्यसलाई हालेर के गर्नुहुन्छ? अहिले म यहाँ धेरै जसो नेपालीहरूका कार्यक्रमहरूमा जान्छु होइन, त्यो नेपालीहरूका कार्यक्रममा जहाँ जान्छु त्यहाँ चाहिँ एउटा पनि हुँदैनन् 18-20 वर्षका बच्चा, 40 वर्षभन्दा मुनिका त मान्छे हुँदैन। 40 वर्षभन्दा माथिका बाबामा भेला भएर नेपालको राजनीतिको, नेपालको धर्मको, संस्कृतिको, परम्पराका, पोसाकका कुरा गरेर रमाइलो गर्दै हुन्छन् र अमेरिकामा हामीले यो बचाउनु पर्छ भन्छ। तिनी आफै पर्सि मर्छन् कसरी बाँच्छ? त्यो बचाउने जुन छोराछोरी ती त लान सक्दैन, फकाएर पनि लान सक्दैनन्, सम्झाएर पनि लान सक्दैन, बच्चा आफै पनि जाँदैन। भनेपछि त नयाँ पुस्तालाई डोर्याएर उनीहरूले त्यहाँ नै लानु सकेको छैन। भनेपछि त जति नै भावुकतापूर्ण कुरा गरेर के हुन्छ
भनेपछि आफ्नो भाषा संस्कृतिहरू दोस्रो सन्ततिमा लानलाई बल नगरौँ भन्ने चाहिँ नि सल्लाह रह्यो तपाईँको?
होइन, बल गरे पनि त जाँदै जाँदैन। अहिले यहाँको कुरा के गर्नु? अहिले काठमाडौँका बच्चा, अहिलेको प्राइभेट स्कुलबाट निस्केका बच्चाहरू राम्रोसँग नेपाली शब्द त उच्चारण गर्दैन। तपाईँ काठमाडौँका एफएममा सोध्नुहोस् त, उहीँ भएका बच्चा राम्रो नेपाली लवाज उच्चारण गर्न छोडिसके।
भनेपछि तपाईँको आशय के रह्यो भने राजनीतिक, आर्थिक, सामाजिक सबै चिजबाट वाक्क व्याक्क भएर जो आफ्नो अन्तिम गन्तव्य अमेरिकालाई मानेर आए तिनीहरूले यहीँकै राजनीति गरून् र आफ्ना सन्तानलाई पनि यहीँकै भविष्यमा र यहीँकै संस्कृति, भाषा संस्कृतिमा हेर्न दिउँ भन्ने तपाईँको सल्लाह रह्यो। 1936 तपाईँले के भन्नुभएको छ एउटा बडा घटलाग्दो भनाइ छ कि यहाँनिर 1936 मैले कहिल्यै बिर्सन नसकेकी मान्छेलाई आज सम्झिन नसकेकोमा आफैदेखि ग्लानी अनुभव भयो। उनलाई यत्रो वर्षपछि यति टाढा भेटेला भनेर कसरी कल्पना गर्नु? जसलाई दिनदिनै सम्झिरहनु भएको छ त्यही मान्छे अगाडि भेट्दाखेरि नचिनिने भन्ने हुन्छ।
अनि त्यो त यस्तो हुन्छ नि त, अब लामो अन्तराल भयो भने शारीरिक रूप, बनावट, ध्वनि सबै फरक परेको हुन्छ मान्छे होइन। जस्तो त्यो एउटा दीपमाला भन्ने पात्रसँग सम्बन्धित कुरा होइन, त्यो नायक र त्यो पात्रको दूरी के छ, सम्बन्धको मतलब के छ भन्दा त्यो चाहिँ 35 सालतिर के अरे तिनीहरू चाहिँ कलेजका साथी थिए। अब 70 सालतिर त्यसपछि कोलोराडोमा भेट भएको छ, 35 वर्षपछि भेट भएको छ होइन। 35 वर्षमा त मान्छेको त रूप, अनुहार, जिउ, डाल सबै धेरै चेन्ज भइसकेको हुन्छ नि त। र अनि त्यो सम्झे पनि त्यो छाया पनि बिस्तारै 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 घुरमैलो भएकै हुन्छ र एउटा थिम मात्र, एउटा चित्र जस्तो मात्रै आँखामा आएको हुन्छ क्या मान्छेको नि। स्मृति पनि कमजोर हुँदै गएको हुन्छ। थुप्रो त्यस्ता खालका मान्छेहरू सम्बन्ध 20-30 वर्षमा हुँदा हुँदा त्यो हुन चाहिँ को चाहिँ हो त यो चिने चिने जस्तो लाग्छ, चिनेको जस्तो लाग्छ, अनुहार ठ्याक्कै चिनेको जस्तो लाग्छ, को हो, नाम बिर्सिन्छ, ठेगाना बिर्सिन्छ। अनि तपाईँले मलाई चिन्नु भएन भन्दा कति मान्छेले खोइ हौ चिन्न चाहिँ ठ्याक्कै फ्यामिलियर लाग्छ कि पुरा चिने जस्तो लाग्छ तर तपाईँको मैले ठम्म्याउन सकिनँ हो भन्छ नि त। हो त्यो ठम्म्याउन नसक्ने त मान्छेको जेनरल मान्छेमा भइ नै राखेको हुन्छ।
मलाई चाहिँ घटलाएको लाइन हो कि यो, त्यही भएर मैले कोट गरेको हुँ। अर्को तपाईँले भूमिकामा के भन्नुभएको छ भने भन्नुपर्ने किताबको ग्रेट फल्सको भूमिकामा भन्नुपर्ने अधिकांश कुरा पुस्तकभित्रै छन्, लेखकका हैसियतले ती सबैको स्वामित्व ग्रहण गरिसकेको छु होइन। लेखकको हैसियतले ती सबैको स्वामित्व ग्रहण गरिसकेको हुँदा सम्पूर्ण पुस्तकार पुस्तकलाई नै भूमिका भने हुन्छ भनेर भन्नुभयो पुस्तक भूमिकामा। यसै सन्दर्भमा पेज 51 तपाईँले के भन्नुभयो भने तर अहिले त दिक्क लाग्छन् ती सबै कुरा, यी सबै कुरा मानिस जति बढी सार्वजनिक भयो व्यक्तिगत जीवनबाट उति नै टाढिँदो रहेछ उसका एकदमै व्यक्तिगत कुराहरू सार्वजनिक विषय बन्दा रहेछन्। अब यो कुरालाई तपाईँले त स्वीकार्नै पर्यो, किनभने भूमिकामा मेरै भूमिका भन्नुभएको छ। तपाईँ साँच्चीकै सार्वजनिक जीवनसँग थाक्नु भएको त
होइन, थाक्नु त अब थाक्नु नथाक्नु भन्दा पनि त्यो तितो सत्य चाहिँ के हुँदो रहेछ भने, अब अहिले अब यो 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 भन्ने जुन पात्र हो नायक जो नायक चाहिँ लेखक आफै छ यसको किताबमा, त्यसपछि त यहाँ मैले म भन्दा हुन्छ यो होइन म भन्, अब मेरो अनुभवले के भन्छ भने, मैले चाहिँ कुनै खालको केही गरेँ भने नि त्यो चर्चाको विषय भइहाल्दो रहेछ क्या, लेखेको मात्र होइन व्यक्तिगत जीवनमा पनि होइन, मैले कुनै केही गरेँ भनेदेखि त्यो सानो कुरो पनि सबैको लागि ठुलो चासोको विषय हुँदछ है। त्यो चासोको विषय हुने बित्तिकै के हुन्छ भने त्यो जम्मैको जिम्मा लिइहाल्नु पर्यो, फर्साउनु परिहाल्यो, यत्तिकै प्रश्नहरू आइहाल्छन् होइन, अनि अतीतको त उत्तर दिन सकिँदैन नि, उत्तरको निम्ति तयार भएर पनि कति कुरा गरेको हुँदैन, रमाइलो लाग्यो हुन्छ। जस्तो अब के थियो भने म काठमाडौँमा हुँदा अफिसबाट फर्किँदाखेरि भोक लागेको हुन्थ्यो होइन, अनि त्यो बाटोमा के हुन्थ्यो भने यहाँ त अमेरिकामा त त्यो साधारण कुरा हो, तर काठमाडौँमा चाहिँ त्यसलाई पनि प्रतिष्ठासँग हेर्दा रहेछन् कि मान्छेले, जाँदा जाँदै त्यो बाटोमा त्यो यसो ठेला गाडीमा चाहिँ मकै भटमासहरू फुटेर बेच्दै हुन्छ क्या, अनि किनेर म खाँदै खाँदै हिँडिरहन्थेँ बाटोमा होइन, पर एउटाले चाहिँ फोन गरेँ, ओ दाजु दाइ क्या हो बसेर खानु नि, के देखाइ देखाइ खाँदै खाँदै हिँडेको भन्छ क्या अर्कोले फोन गरेर हो भन्नु गर्दा, ऊ धरावासी त्यहाँ भुटेको मकै खाँदै हिँडिरहेको छ बाटामा हुने भयो नि त, कति मान्छेले खाँदै हिँडे हुन्छ उनीहरूलाई नि त होइन, भन्नु गर्दा अब केही खाँदा केही गर्दा केही हिँड्दा काहीँ बोल्दा कुनै कुरा लुगा लाउँदा काहीँ मिलेन मिलेन त्यो सबै कुरा सार्वजनिक जस्तो हुँदछ। पहिला चाहिँ खुब सार्वजनिक भएको मन लाग्थ्यो, अब लुक्न मन लाग्छ,
मेरो प्रश्नको आशा यहीँ नै
होइन, अब लुक्न मन लाग्छ क्या, अहिले कसरी चर्चा नगर्दै हुन्थ्यो, थाहा नपाइदियो हुन्थ्यो होइन, थपक्क बस्न पाए हुन्थ्यो, अब कुनै ठाउँमा प्रोग्रामहरूमा गयो गइन्छ होइन, अब जानुपर्छ बोलाउँछ गएपछि, अब जम्मै आउँछन् थुप्रो मान्छे आउँछन् हात मिलाउँछन् फोटो खिच्छन् उभिएको उभिए गरौँ आएको आई फोटो खुट्टा गरिसक्छ होइन, आएको आई गर्छन् खिचेको खिचै गर्छन् होइन, त्यो के खिच्छन् मलाई एउटा पनि फोटो कसैले दिँदा पनि दिँदैन, मलाई मतलब पनि हुँदैन, कसैले खिच्छन् कता कता लान्छन्, कोहीले सिङ्गल खिच्छन् कोही डबल खिच्छन् कोहीले एक्लै सेल्फी हान्छन् होइन, उहिलेको जमानामा हो नि त सिङ्गल एउटा आइमै मान्छेसँग फोटो खिच्दाखेरि त तँसँग जातै जोडिहाल्थ्यो होला नि, अब अहिले त त्यो जमाना रहेन होइन, भनेपछि अब त्यो कार्यक्रममा गयो अनि उता बोलाउँछ कुनामा र अनि त्यो तिनीहरू चारजना मिल्छन् त तुरन्त अरू केही सोध्दैनन् व्यक्तिगत कुरा, तपाईँको फलानु किताबको बारे पात्रको बारे भन्नुहोस् फलानु, अब एकैचोटि त्यहीँ छिराइदिइहाल्छ, मसँग त कहिले काहीँ त्यत्तिकै पनि कुरा गरौँ जस्तो लाग्छ नि त होइन, अनि त्यस्तो केही हुँदैन। त्यसले गर्दा चाहिँ के हुन्छ भने सार्वजनिक जीवन चाहिँ एकदम चाहिँ अप्ठ्यारो, अहिले ठुल्ठुला नेताहरूको हेर्नुहोस्, ठुल्ठुला साहित्यकारहरूको अथवा गायक सङ्गीतकारहरूको हेर्नु होइन, त्यो फिल्ममा खेल्नेको त एउटा केटीसँग एउटा फिल्म खेल निक्ल्यो त्यहीसँग ल परो भनिदिइहाले हुन्छ होइन, तिम्रो दुईजनाको सम्बन्ध के भने इन्टरभ्यू दिइरह हुन्छ,
भने मतलब तपाईँलाई अहिले सार्वजनिक जीवनलाई चाहिँ सीमित गर्नु मन लागेको छ,
सीमित त अब सीमित गर्दा सीमित पनि हुँदैन, किनभने अब कसैले इन्टरभ्यूमा भन्छ म बोल्दिनँ भन्न भएन, प्रोग्राममा बोलाउँछ म आउँदिनँ भन्न भएन होइन, अब प्रोग्राममा बोलाउँदा सिम्पल भएर पर कुना पछाडिको कुर्सीमा बस्न मन लाग्छ नि,
तर नबोलाए हुन्थ्यो जान नपरे हुन्थ्यो भन्ने चाहिँ लाग्छ,
त्यस्तो लाग्छ अचेल मलाई होइन, कति गइरहनु किनभने सेम कुरा हो क्या, जो जतिवटा कार्यक्रम भए पनि मान्छे करिब करिब तिनै हुन्छन्, विषय तिनै हुन्छन्, साहित्यिक कुरा तिनै हुन् होइन, नयाँ आफूले चाहिँ नयाँ सिक्नु नै छैन त्यहाँ, तर आफूबाट अरूलाई चाहिँ सिक्नुहुन्छ होला, आफूले त पाउनु केही छैन, आफ्नो त समय बर्बाद भएको भोक लागिराखेको है के भइरहेको हुन्छ त्यहाँ होइन, अनि त्यो भएपछि यहाँ दिक्क लाग्छ, तर अब चाहिँ गएन भने फेरि के हुन्छ भने मेरो दायित्व अब अर्कै भइसक्यो नि फेरि होइन, मैले अब म चाहिँ समाजको भइसकेको छु,
एक्ज्याक्टली तपाईँ त अब सार्वजनिक नै
भइसकेको छु, समाजको प्रपर्टी भइसकेपछि मैले मलाई मन लाग्छ मन लाग्दैन भन्छु भन्दिनँ गर्छु गर्दिनँको कुरा आउँदैन,
तर तपाईँलाई लागेका कुराहरू यो अप्ठ्याराहरू यस्ता चाहिँ तपाईँको विचारलाई समाज संस्थाहरूले बुझोस् भन्ने लाग्छ तपाईँलाई,
अनि त्यो त होइन त्यो त बुझेको राम्रो नि त होइन, सबैभन्दा ठुलो कुरा त के भनेदेखि यो नबुझ्नेकै समस्या ठुलो छ नि त,
आयोजक मैले अलिकति अगाडि एउटा लेख्नु लेखेको थिएँ म तपाईँलाई पढ्न चाहन्छु, आयोजकलाई चाहिँ के हुँदो रहेछ भने एउटा चर्चित व्यक्तिहरू आफ्नो कार्यक्रममा राख्न पाए उनीहरूलाई गौरवको विषय हुन्छ, आफू सफलता ठान्दो रहेछन् त्यस्तो। तर पाहुनाले पनि त्यो कार्यक्रमको गहनता महत्ता होइन त्यस्तो कुराहरू बुझेर पनि जानुपर्छ भन्ने पनि मलाई लाग्छ होइन। तपाईँले चाहिँ नि कसरी नाइ भन्नुहुन्छ या कसरी हुन्छ भन्नुहुन्छ होइन, तर मलाई लाग्छ कार्यक्रमको त्यो गहनता र महत्त्व बुझेर पनि आफूलाई अलिकता सार्वजनिक धेरै हुनबाट जोगाउन सकिन्छ कि।
त्यो म अनुभव गर्दैछु किनभने म थुप्रो कार्यक्रमहरूमा गइसकेको छु 2-3 वर्षमा अमेरिकामा होइन। जाँदाखेरि चाहिँ मलाई के लागिरहेछ भने मेरो त्यहाँ केही प्रयोगै हुँदैन क्या, हुन्छ नि
थापना मात्रै
मेरो उपयोगै हुँदैन, किनभने त्यहाँ मेरो निम्ति खासै टाइम पनि छुटिएको हुँदैन, तपाईँले यो विषयमा भनिदिनुहोस् पनि भनेका हुँदैन होइन। अनि अब पर बसेको छ भने पनि आसन ग्रहण गराउने हुन्छन् होइन, अब आसन ग्रहण गरेर बसिराखो पछि अब बोल्ने पालोमा त सबै मान्छे पनि गइसकेका हुन्छन्, सुन्नेको ध्यान पनि हुँदैन। अनि कार्यक्रम सक्न फेरि अमेरिकामा त लम्ब्याउन पाइँदो रहेछ, 2 घन्टामा चाहिँ 2 घन्टामा हल खाली गर्नुपर्छ होइन। त्यो 4-5 मिनट बाँकी भएको बेलामा आफ्नो पालो आएको हुन्छ, त्यहाँ खोक्दा खोक्दै 5 मिनट गइहाल्छ होइन, केही अर्थै छैन। दिनभरि बसेर होइन, दिनभरि बसेर त्यहाँ चाहिँ मैले अब यो कार्यक्रममा यति कुरा चाहिँ भन्नु पर्ला भन्ने एउटा थिम पनि त लिएर गइन्छ नि त। तैँले यो भन्नु पनि भन्दैनन्, आफैले मिलाएर भन्नु भन्दा नि भन्न पनि भ्याइँदैन। अनि मेरो उपयोग त्यहाँ आयोजकले पनि गरेनन्, त्यहाँ उपस्थित मान्छेले पनि मबाट केही पनि प्राप्त गरेनन् क्या होइन। उनीहरू केही यदि मेरो लागि पर्खिरहेको थियो भने पनि, यसले के भन्छ भने पर्खिन्थे भने पनि म केही भन्नै भ्याउँदिनँ, टाइमै हुँदैन। खासै कार्यक्रमहरू चाहिँ त्यो बौद्धिक खालकै हुँदैनन्, भिड भेला गर्ने रमाइलो गर्ने मात्रै हुन्छन्।
यसै प्रसङ्गमा, यो कार्यक्रमहरूकै प्रसङ्गमा समय खाने उसमा तपाईँले आफैले पनि एउटा यसमा चाहिँ नि विश्व प्रकाश, मलाई मैले बिर्सेँ विश्व
प्रकाश
काल्पनिक पात्र हो कि वास्तविक पात्र हो, विश्व प्रकाशजीले बोलेको 35 मिनटको लामो भाषण नै किताबमा राख्नुभयो। अहिले भर्खर तपाईँले कार्यक्रमको कुरा गर्नु र योसँग चाहिँ कसरी जान्नुहुन्छ, छुट्याउनुहुन्छ, कसरी के कसरी?
त्यसमा मैले त्यो मेरो कथाले मेरो किताबले त्यो भाषणमा आएको छैन कहीँ पनि होइन, छैन त्यो भाषण, मेरो किताबको विषयवस्तु त्यो भाषणमा आएको छैन, त्यो एक्स्ट्रा त्यहाँ प्लस छ क्या त्यो होइन। त्यो मैले उद्देश्यमूलक ढङ्गले राखेको, त्यो विश्व प्रकाशको विज्ञापन गरेको होइन। त्यो विश्व प्रकाशले त्यो भाषणमा न्युयोर्कमा भएको एउटा कार्यक्रममा जे बोले त्यो कुरो चाहिँ नेपालको अहिलेको आवश्यकताको एउटा युवा भोइस थियो क्या त्यो होइन, राजनीतिक भए पनि नि। यो ग्रेट फल्स भन्ने किताब नेपाली भाषामा लेखेको छु, यो काठमाडौँमा छापिएको छ, यसका सबभन्दा धेर पाठक त नेपालमै हुन्, अमेरिकामा त 200-400 कपी आइपुग्ने हो, विषयवस्तु अमेरिकाको भए पनि यसको 90% पाठक त नेपालका हुन् नि त। तर नेपालका मान्छेले न्युयोर्कमा विश्व प्रकाशले के भनौँ त्यो कुरा नेपालका मान्छेले उपन्यासकै माध्यमबाट सुने भने पनि त्यसमध्ये केही मान्छेलाई उसले भनेका कुराहरू चाहिँ स्ट्राइक गर भने त्यो एउटा विकासको निम्ति एउटा भइस होइन। त्यो भएको हुनाले मैले चाहिँ के गरेँ भन्दाखेरि यसमा वास्तविक र अवास्तविक दुई खालको पात्र र विषयवस्तु छन् होइन, र मैले उद्देश्यमूलक रूपमा त्यो हालेँ र तर त्यो सधैँ रहँदैन, मलाई नै थाहा छ त्यो कुरा। अर्को एडिसनमा जाँदाखेरि यसबाट केही चिजहरू सिकिन्छन्, त्यसमा त्यो पनि पर्छ,
किनभने धेरै केही पाठकहरूले पनि गुनासो गरेको छन् यति लामो किन राख्नु परेको भनेर। अनि मैले पनि के सोचेँ भने होला पनि अथवा न लीला लेखनको एउटा कुनै प्रयोग नै हो कि त बा के हो,
होइन त्यसरी त्यो लीला लेखनले त्यसरी गर्नु पर्दैन प्रयोग होइन।
मैले अमिल्दो जस्तो लाग्यो, मलाई के लाग्यो भने विश्व प्रकाश अगाडि हामीले के कुरा गर्यो भने यहाँ अमेरिकामा आएका नेपालीहरूले यहाँकै राजनीति गरौँ, यहाँकै संस्कारमा बढौँ भन्ने कुरा हामीले अघि गऱ्यौँ होइन। अब विश्व प्रकाश पनि त नेपाली नै हुन्, उनी पनि नेपालबाट आएका हुन्, तर तपाईँको त्यस्तो अघिल्लो भनाइ हुँदा हुँदै विश्व प्रकाशले नेपालको बारेमा बोलेको यति लामो राख्नुपर्ने कुरा किन अलिकति त्यहाँनिर दोधार भएन र भन्नु खोजेको?
यसलाई खालि यसलाई अघि पनि भने मैले दोधारको कोही छैन, यो किताबको पाठक कहाँको होइन यो किताबको पाठकको टार्गेट पोइन्ट उनीहरू कहाँ
हो? पाठकले त आफू मात्रै हेर्छन् त,
त्यही त
अरू समग्र पाठकलाई
हेर्दैन, हेर्दैन. अमेरिकामा पढिरहेका पाठकलाई यो विश्व प्रकाशको भाषण अलिक लामो हुन्छ, यहाँको लागि त्यति काम लाग्दैन होइन. नेपालमा पढिरहेको पाठकलाई अमेरिकाका कति कुरा काम लाग्दैन, उनीहरूलाई जरुरी हुँदैन होइन. भनेपछि त नेपाललाई चाहिँ के, यो यो यसका पाठकहरूको समुदाय चाहिँ नेपाल हो, र नेपालबाट अमेरिका आउनलाई प्राण दिन चाहने एउटा चाहिँ त्यो अन्ध यात्राको लागि भएको नेपाली मानसिकतालाई, अमेरिका यस्तो छ है, जान्छ भने तिमी विचार गरेर जाऊ, सबै कुरा बुझेर जाऊ होइन. तिमीले यहाँ जे सुनेका छौ त्यति मात्र त्यो सुनेको जस्तो होइन. अमेरिका अमेरिकाभित्र छिरेपछि त्यसको अन्डर करेन्ट चाहिँ के हो त भन्ने यसको सन्देश पनि उहीँकालाई दिन हो. अमेरिकामा बसिरहेकाहरू त भोगि नै रहेका छन्, यो उनीहरूको लागि नयाँ कुरै होइन. अहिले पनि अमेरिकामा जति मान्छेले यो किताब पढेका छन्, मलाई धेरैजनाले के कस्तो लाग्यो, ठिकै हो हामीलाई त के नयाँ कुरा छ र, हामीले आफै भएको कुरा हो, खासै नयाँ लागेन, त्यो बरु त्यो दीपमालाको कुरा चाहिँ अझै राम्रो लाग्यो भन्छन् क्या. त उनीहरूले त्यो भनेको एकदम ठिकै कुरा हो, उनीहरू त दैनिक भोगिरहेछन्, उनीहरूलाई के नयाँ छ र त. तर त्यो कुरा नेपालका जो अमेरिका आउन चाहन्छन् चोरी बाटोबाट 30 लाख 40 लाख रुपियाँ ब्रोकरलाई दिएर ज्यान पातमा राखेर वर्ष डेढ वर्षसम्म बाटोमा लाग्दै अमेरिका छिर्न चाहने हत्या गर्ने मानसिकता छ, कुनै प्रकारले कुनै कार्यालयको चिठी बनाएर त्यत्तिकै एउटा भिजिटमा छिरेर यहीँ लुकेर एसएलएम हाल्नेहरूको हत्या छ, कर्मचारीहरू त तालिममा आउँछन् र नफर्किनेहरू कति छन्, अनि यस्ता विभिन्न खालका मान्छे जो आउँछन् र यहीँ बन्छन् र अनि डिप्रेसनमा जान्छन्, तिनीहरूले आउनुभन्दा पहिला अमेरिका बुझन्. अमेरिकामाका बारेमा धेरैले किताब लेखे, नेपाली लेखकहरूले संस्मरणका रूपमा लेखे, यात्रा संस्मरण के लेखे,
अनि
लेखे. अब मैले त्योभन्दा पृथक अलिक, यो पनि कम्प्लिट होइन, केही पनि थोरै कुरा हो, तर पनि त्योभन्दा अलिक पृथक ढङ्गले लेखौँ, जो चाहिँ अमेरिका जान चाहने मान्छेहरू उहीँ बसेपछि अमेरिका सकेसम्म बुझेर नजाओस् होइन जाओस्, तर उहीँबाट हात तयार बोकेर
जाओस्,
तयारी भएर जाओस्, यहाँ आएर त्यसले नरुनु परोस् कसैसँग पनि होइन, गनगन गर्नु नपरोस् भन्ने उद्देश्य भएकोले गर्दा स्पष्ट छ. पाठकलाई दिक्क लाग्छ त्यो, तर त्यो पाठकलाई त्यही मात्रै मन पराउने पाठकको संख्या पनि अर्कै छ फेरि. जुन पाठकलाई राजनीतिसँग अलिकति रुचि छ होइन, नेपालको राजनीतिक गतिविधिसँग रुचि छ, नेपालको अविकाससँग फ्रस्ट्रेसन छ, त्यसलाई फेरि त्यसले पनि आकर्षण दिएको छ. कतिजनाले फेरि के भन्छ भने, औ विश्व प्रकाशको भाषण त बडा गजब लाग्यो भन्ने पनि छ, किनभने समाजमा पाठक त के भने डिफ्रेन्ट टेस्टका हुन्छन् नि त होइन.
अब उपन्यासको पहिलो भागमा तपाईँ न्युयोर्क जानुभएको छ, न्युयोर्कमा बाटो फर्किने क्रममा तपाईँले लाउरालाई भेट्नुभयो ट्रेनमा, लाउरासँग चिना जानुभयो, लाउरासँग इमेल आदान प्रदान भयो होइन, पक्कै अङ्ग्रेजीमा भयो होला, यहाँसम्म कि लाउराको मार्फत तपाईँले अमेरिकी जीवन पनि धेरै बुझ्नुभयो, जबकि लाउरा आफै प्रतिनिधि पात्र त होइन अमेरिकी जीवनको, तर पनि अधिकांश अमेरिकी जीवन तपाईँले लाउरा मार्फत बुझ्नुभयो, इमेल मार्फत उसको आमाको कुरा पनि सबै, पक्कै पनि अङ्ग्रेजीमा आदान प्रदान भयो होला. तर तपाईँ चाहिँ 12 खण्डमा गएपछि अङ्ग्रेजी सिक्न जानुभयो, जहाँ ऐनासँग मेक्सिको ऐनासँग क्लासमा जाने टुटे फुटेको ब्रोकन अङ्ग्रेजीमा कुरा गर्नुभयो होइन. लाउरासँग कुन भाषामा कुरा गर्नु
होइन, यस्तो छ लाउराको कथा यसरी बुझ्नुपर्छ. लाउराको कथाको रमाइलो के छ भने, वास्तवमै म त्यो फिल्म देखाउन गएको हुँ होइन, अनि त्यो ट्रेनमा भएको कुरा सबै हो, त्यो मैले टिकट के अरे ट्रेनको टिकट मिस गरेको पनि हो होइन, आधा पैसा त्यतिकै मेरो $52 नोक्सान परेको पनि हो, फर्किँदा त्यो रियल लाउरा लाउराले भेटेर लाउराले त्यो सपोर्ट गर्दै गर्दै त्यो बिचमा भएको संस्कृत पढेको ओरेको त्यसको बोयफ्रेन्डको एभ्रिथिङ सबै हो. र कति पनि हो भने मलाई चाहिँ उसले ट्याक्सी चढाएको र ट्याक्सीमा चढ्ने बेलामा मैले त्यसलाई कलम दिएको पनि हो, त्यसले मलाई हक गरेको पनि हो, त्यसले मलाई चाहिँ फ्लाई किस दिएको पनि हो, त्यहाँसम्म चाहिँ जस्ताको तस्तै नै हो. त्यहाँदेखि पछाडिको लाउरा चाहिँ अब कम्प्लिट काल्पनिकको, त्यहाँदेखि पछाडि लाउरासँग केही कन्ट्याक्ट पनि छैन, त्यसको मैले के अरे खासै त्यो पनि लिइनँ, उसको इमेल चाहिँ मलाई दिएको थियो, मैले झोला कथा उसलाई पठाएँ, झोला कथा पढेर उसले पठाएको सानो 3 लाइनको इमेल अहिले पनि मसँग लाउराको इमेल मसँग छ होइन, 3 लाइनको त्यो 3 लाइन जे रहेछ त्यहाँ पनि त्यो त्यो उसको इमेलको कुरा पनि त्यहाँ लेख्दैछु. बाँकी त्यहाँदेखि पछिका उसका आमाका पाउका कसका कसका जुन स्टोरी हुन् त्यो स्टोरी चाहिँ उसले पठाएको रियल इमेल पनि होइन, केही पनि होइन.
तर मैले भन्न खोजेको भने वास्तविक भए पनि नभए काल्पनिक भए पनि लाउरासँगको संवाद त तपाईँले अङ्ग्रेजीमा गर्नुभयो भने त कल्पनै भयो
नि। तर यस्तो त्यो संवाद त के भने अब मैले मैले यस्तो छ नि त, म बोल्नको लागि मेरो अङ्ग्रेजी बोल्ने अभ्यास छैन, अहिले पनि म राम्रो दोहोरो मान्छेसँग आफ्नो अङ्ग्रेजी भनेर मसँग म कुरा गर्न सक्दिनँ, निक्लिँदैन शब्दहरू नि होइन, तर म अङ्ग्रेजी पढ्न सक्छु नि त होइन, बुझ्छु नि त, पढेर बुझ्न सक्छु, तर म फर्काउन जति जसरी फर्काउनु पर्ने हो मसँग जति क्षमता छ त्यसको चाहिँ तपाईँको 15% पनि म फर्काउने अभ्यास मलाई छैन। अब भाषाको कुरा गर्दाखेरि भाषाको चाहिँ समस्या मेरो त्यही हो, म दोहोऱ्याएर फर्काउन चाहिँ म,
तर यहाँनिर दुईवटा घटना राख्दाखेरि प्रश्न सुथाउ उठ्छ कि
हो नि,
किनभने लौरासँग तपाईँले मजाले अङ्ग्रेजीमा चाहिँ इमेल गर्नुभएको छ, तर फेरि तपाईँ आफै 12 भागको खण्डमा अङ्ग्रेजी सिक्नु भएको छ भनेपछि लौरासँग कुन भाषासँग भएछ त नि, तपाईँको वास्तविक जीवनमा जे भए पनि त उपन्यासमा त प्रस्तुतिमा त दुईवटा कुरा त मिलेन नि, त यहाँनिर चाहिँ अलिकति चुकिएकै हो कि
भन्ने कसरी बुझ्नुपर्छ भने, कसरी बुझ्नुपर्छ भने अब त्यहाँ नेपाली भाषामा मैले ल्याएको छु, लौराले मलाई नेपालीमा त इमेल पठाइयो
पठाइ,
अब बुझ्नुपर्छ भने उसले अङ्ग्रेजीमा पठाइ
पठाएँ,
मैले त्यसलाई नेपालीमा बनाएँ,
होइन अङ्ग्रेजीमा
म पढ्न त सक्छु नि त इमेल, होइन इमेल पढ्न सक्छु, इमेल बुझ्न पनि सक्छु, बोल्न पो म जवाब गर्न सक्दिनँ त धोरो, त्यो अभ्यास छैन, मैले अङ्ग्रेजी क्लास पनि मैले त्यही बोल्न सिक्न लिएको हुँ, त्यसले मलाई चाहिँ अलिकति प्रगति चाहिँ भयो, तर मैले अझै लिनुपर्ने क्लास लिन भ्याइनँ फेरि बिचमा, किनभने झोला फिल्म लिएर स्टेट स्टेट कुद्नुपर्ने हुनाले मैले त्यो क्लास कन्टिन्यू गर्न सकिनँ, अरू मैले 6 महिना लिएको भए त म अलिकति राम्रै पनि भइसक्थेँ होला होइन।
अब नाता गोता भनौँ न, उपन्यासमा धेरै ठाउँमा त्यो नाता गोता श्रीमान श्रीमतीकै सम्बन्ध बिग्रिनुमा अमेरिकालाई दोष लगाइएको छ, विभिन्न पात्रहरूको मार्फत यो अमेरिकाले यस्तो गर्यो भनेर दोष लगाइएको छ, तर 238 पेजमा चाहिँ के भनेको छ भने शरीर जहाँ पुगे पनि दिमाग सँगसँगै हुन्छ, वर्षौँदेखि रूढ भएको मानसिकता कसरी चाँडै परिवर्तन हुन्छ, राजेन्द्रजीले सोध्नुभएको प्रश्न यो होइन, भनाइ 100% सही हो, त्यति हुँदाहुँदा अमेरिकाले किन दोष दिने, दीपमालाको सम्बन्ध बिग्रियो, खतिका सम्बन्ध टुट्यो बिग्रियो, नाता गोता बिग्रियो, यो अमेरिका आएर यसरी बिग्रियो भने अमेरिकालाई किन दोष, मानसिकता त आफ्नै रहेछ नि त होइन, त्यसलाई कसरी भन्नुहुन्छ के भन्नुहुन्छ?
अब त्यो अमेरिकालाई दोष पनि होइन, अमेरिकामा जब मान्छे आइपुगे होइन, अमेरिकामा मान्छे आइपुगेपछि चाहिँ के हुँदो रहेछ भन्दाखेरि, अघिदेखि हामीले अमेरिकामा आए पनि मान्छे चेन्ज भएन, उसको दिमाग नेपालमै छ पनि भन्यौँ होइन,
हो पनि
भन्यौँ, र उसले अब भाषा संस्कृति पनि नेपालकै गर्छु, चाडपर्व एभ्रिथिङ गर्छु भन्छ नि त, तर विरोधाभास के रहेछ भने त्यो गरी पनि राखेको छ, तर अमेरिकामा अमेरिकामा आउँदाखेरि आफ्नो सजिलोको सुविधा चाहिँ अमेरिकाको ग्राउन्ड गर्ने, जहाँनिर अप्ठ्यारो पर्छ त्यहाँ चाहिँ नेपाल सम्झिने हुँदो रहेछ क्या मान्छे पनि, त्यसो भएपछि के भने अमेरिकामा आउँदाखेरि यहाँको चाहिँ आर्थिक स्वतन्त्रता लिने होइन, जस्तो अब लोग्ने स्वास्नी अमेरिका आउँछन् होइन, नेपालमा ती बुहारीको अवस्था के थियो भने नेपालमा सासु ससुरा नन्द आमाजु देवर छर छिमेकी सानीमा ठुल्यामा कोको सबले त्यो बुहारीलाई थिचेको थियो होइन, त्यसमा लोग्ने सहित त्यो एउटा ठुलो चाहिँ संसारले उसलाई थिचेको थियो, अब अमेरिका आउँदा चाहिँ लोग्ने र ऊ मात्रै दुईजना आइपुगे अथवा एउटा बच्चो पनि आइपुग्यो, तर त्यो बुहारीलाई थिच्ने जुन थियो नि त्यो आकाश त खुल्ला भयो नि होइन, उहाँ लोग्नेसँग उसले पैसा माग्थिन्, मैले बुहारी महिलाको मात्र दोष देखाउनु खोजेन, विश्लेषण हो यो, यसलाई दोष नभन्नु है त, लोग्नेसँग पैसा माग्थिन्, लोग्नेले पैसा दिँदैनथ्यो, माइत जाने बेला सासूले बिदै दिँदैनथिन् होइन, बिमारी हुँदा टाइममा उपचार हुँदैनथ्यो हो, फिल्म हेर्न मन लाग्दाखेरि वर्ष दुई वर्ष पनि हलमा पुग्न पाउँदैनथ्यो हो, बजारमा आएको कति एउटा चिज नयाँ चिज फेसनका चिजहरू एउटा पनि किन्न सक्दैनथे, आर्थिक रूपमा उनीहरू यति डोमिनेट थिए कि उनीहरू एक किसिमले पनि पुरै चाहिँ दास जस्तो अवस्थामा हुन्थे, अहिले पनि उहाँ उनीहरूको अवस्था त्यो नै होइन, यहाँ आइपुगेपछि के भयो, अब थित्ने अरू त परिवार त मान्छे भए नि, एउटा लोग्ने त भयो होइन, लोग्ने चाहिँ नेपालकै जस्तो थित्न खोज्छ हो, श्रीमतीलाई त लोग्नेको वेट त थोरै भइगयो नि होइन
किनभने
लोग्नेको वेट त थोरै भयो, किन अरू जम्मै त छैन, एउटा लोग्ने त छ हो। अब उनी आफै गाडी हाँके हाँकेर काममा जान्छन्, उनले कमाएको पैसा उनकै एकाउन्टमा जम्मा हुन्छ, लोग्नेको एकाउन्टमा जानु पर्दैन, होइन। उनलाई मन लागेको आफै सपिङ गर्न सक्छन्, आफै काम खोज्न सक्छन्, आफै अङ्ग्रेजी उहाँ बोल्दैनथिन् यहाँ अङ्ग्रेजी पनि बोल्न थाल्छन्, सबै हुँदा उनी महिला चाहिँ फ्री हुन्छन्, धेरै उनी उनको आत्मबल बढ्छ क्या। उनी लोग्नेको लोग्नेको मानसिकता बराबरकै इक्वल मानसिकतामा उनी आउँदै गर्दा लोग्नेलाई चाहिँ के हुन्छ भने यसले मलाई हेपी मेरो टेरिन पनि के गरी भात पनि यसले पकाउँदैन, मैले यसको भान्सा
लाग्नु
सुन। त्यो भइसकेपछि चाहिँ त्यो कन्ट्राडिक्सन भयो, त्यो कन्ट्राडिक्सन चाहिँ अमेरिका आएपछि भयो क्या। अमेरिकाको को मुक्तताले ती दुईजनाको सम्बन्धमा दुरी खडा गरौ, होइन। अमेरिका भन्ने देशको दोष होइन, यहाँको सुविधा र यहाँको सिस्टमले होइन, एउटाले अर्कोलाई जुन डोमिनेट गर्थ्यो नि त, त्यो डोमिनेसनबाट डोमिनेट भइरहेको एउटा व्यक्ति मुक्त भयो, अर्कोलाई डोमिनेट गर्न मन लागिरह्यो, त्यो क्लासबाट चाहिँ उनीहरूको चाहिँ बढ्दै बढ्दै गएर डिभोर्समा पुग्दो रहेछन्। अब यो नराम्रो राम्रो भन्ने होइन, कुनै मान्छेले कसैको अन्डरमा जिन्दगीभरि दास जस्तो भएर बस्नुपर्छ, महिला चाहिँ स्वतन्त्र हुनु हुँदैन, लोग्ने मान्छे चाहिँ उहाँ जहाँ यहाँ आउँदा पनि त्यही हुनुपर्छ भन्ने यो मेरो मत होइन। मेरो मत के भने नेपालबाट अमेरिका आउँदाखेरि चाहिँ डिभोर्सहरू सजिलै भइराखेको चाहिँ किन हुँदो रहेछ त भन्ने एउटा सामाजिक पारिवारिक मानसिक विश्लेषण गर्न खोजेको थियो।
हामी कार्यक्रमको अन्त अन्त्यमा आइसकेका छौँ। जय माया, 2056 सालमा शरणार्थीमा तपाईँले जय माया राख्नुभयो, यो अगाडि इन्द्रबहादुर राईको पात्र हो होइन। जय मायालाई तपाईँले अमेरिका पनि ल्याउनु भयो, आफू त आउनुभयो आउनुभयो, अमेरिका पनि लिएर आउनुभयो जय मायालाई। जय मायालाई आफ्नो उनको इच्छा विरुद्ध इच्छा मुताबिक उनको देश जान दिने विचार छैन तपाईँको? जय माया त यहीँ अमेरिकामा हुँदा हुँदै बुढी भइसक्यो,
के छ विचार? होइन, त्यो चाहिँ के रहेछ भने नि, अब जय माया मेरो चाहिँ साह्रै प्रिय पात्र है। जति बेला मैले जयमाया आफूमा त लिखा पनि आइपुगिन् भन्ने कथा पढेँ, पहिला विद्यार्थी हुँदा त्यो कथाले मलाई यति यति धेरै छोएको थियो, मैले कैयौँपल्ट 50 पल्ट पढेँ होला त्यो कथा, यति धेरै छोएको थियो कि अब त्यो जयमाया चाहिँ मेरै हो, मेरै दिदी बहिनी आमा जस्तो लाग्थ्यो क्या त्यति बेला। पछि संजोगले मैले अब शरणार्थी उपन्यास लेख्नु पर्दा पनि पात्रको खोजी गर्दा मैले जयमायालाई चाहिँ जसरी पनि जयमायालाई मैले बनाएँ क्या। त्यो जयमाया तपाईँको चाहिँ काल्पनिक पात्र हो, तर त्यसलाई मैले झापामा ल्याइ पुर्याएँ, खुद्नाबारीमा पुर्याएँ होइन। अब यो लीला लेखनको एउटा प्रयोग पनि हो यो चाहिँ। लीला लेखनमा के हुन्छ भने पात्रहरू चाहिँ प्रायः जसो लीला लेखनमा पात्रहरू मर्दैनन् होइन, तिनीहरूको अवतार भनिन्छ, तर मरेर आउने अवतारलाई अवतार लीला लेखनले मान्दैन, त्यो चाहिँ स्थानान्तरण विभिन्न स्वरूपमा विभिन्न व्यक्तित्वमा परिवर्तन हुँदै जान्छ एउटै मान्छे नि। आज एउटा लेखक छ भने भोलि व्यापारी पनि भएको होला, अवतार त हो नि त्यो त। अनि त्यो भएपछि त खुद्नाबारी केमका मान्छे खर्लक्कै अमेरिका आए ल्याइयो क्या होइन। खुद्नाबारी कि जयमाया र जयबहादुर त मैले ल्याएको होइन नि, त्यो अमेरिकाले नि त्यो सबै मान्छे ल्याउँदा त मेरो पात्र पनि त्यहाँ थिए आए होइन, यहाँ भेटिए। अब यहाँ उनीहरू आफ्नो देशमा फर्क्यौँ भन्नु चाह के हो भन्ने जुन प्रश्न आयो, उनीहरू आफ्नो देशमा फर्क्यौँ भन्ने उनीहरूलाई पनि फर्किन मन लाग्ने लागेकै हो, फर्किन्छौँ भनेर 18 वर्षसम्म क्याम्पमा गाँठो परे पनि उनीहरू बसेकै हो। फर्किन चाहँदाखेरि मेचीको पुलको आधारसम्म पुग्दा इन्डियाले ढाट लगाएर पारी जानै नदिएको हो, त्यहाँ दोहोरो हानान हुँदा इन्डियापट्टिबाट गोली लागेर 2-3 मान्छे मरेका पनि हुन् होइन। इन्डियाले नि जाने बाटो नदिएपछि यिनीहरू जान नपाएका थिए, र त्यत्रो वर्ष उनीहरू भुटानै जाने भनेर बसे, सङ्घर्ष गरे, के गरे, र अब अमेरिका जस्तो ठुलो संसारको सबभन्दा ठुलो प्रजातान्त्रिक मुलुक, अब मानवाधिकारी मुलुक होइन, उसले संसारका साना कहाँ कहाँ मान्छेहरूको मानव अधिकारको हननको लागि यत्रो आवाज उठाएर त्यसलाई अमेरिकाले बाध्यकारी गराउन सक्छ, तर 1,00,000 भुटानबाट खेदिएका नेपाली मूलका भुटानी नागरिकलाई 1,00,000 नागरिकलाई फेरि अमेरिकाले स्वदेश फर्काउन चाहिँ प्रेसर दिन सकेन, किनभने त्यो प्रेसर भुटानलाई दिएर हुँदैन, त्यो भारतलाई दिनु पर्थ्यो। भारतलाई 1,00,000 मान्छेलाई भुटान पठाउन भनेर अमेरिकाले भारतलाई प्रेसर दिएर उसका अरू कैयौँ रिलेसनहरूसँग प्रश्न उठ्ने स्थिति भयो होला, हामी त्यत्रो कुरा नबुझौँला। त्यसो भए तिमीहरूलाई त्यत्रो चाहिँ साह्रो पऱ्यो, नेपालले पनि पाल्न सक्दैन, तिमीहरू पनि लादौन भने मलाई मान्छे चाहिँ आज ल्याउँछु भनेर अमेरिकाले हजारमा चढाउँदै मान्छे लिएर आएको छ। उनीहरू आफ्ना खुसीले अमेरिका आएका होइन, आफ्ना खुसीले नेपाल पनि आएका होइन, आफ्ना खुसीले अमेरिका पनि आएका होइन। र अब उनीहरू यस्तो ठाउँमा आइपुग्यो कि अब चाहिँ फर्केर भुटान जा भन्दा अब चाहिँ उनीहरू जाने मानसिकतामा छैन।
भनेपछि जयमायाको यात्रा अमेरिकामा आएर टुङ्गिनु भयो,
अब 85 वर्ष कि होइन आमै, अब कति बाँच्ने त होइन, तर 85 वर्षको पनि काल्पनिक आमै भन्ने थियो, वास्तविक आमै चाहिँ होइन।
अब अन्तिममा एउटा तपाईँको फ्यान नवीन पोखरेल भन्ने चाहिँ एकजनाले हिमाली पोस्टमा चाहिँ ग्रेट फल्सको बारेमा समीक्षा जस्तो विवेचना गरेर लेख्नु भएको रहेछ, र अन्त्यमा उहाँले चाहिँ के भन्नुभएको छ भने म पनि चिन्दिनँ को हो उहाँ, हिमाली पोस्टमा पठाइ निस्केको रहेछ, धरावासीले किताबको सङ्ख्यामा मात्र नदोगोरिएको भए राम्रो हुने थिएन र धरावासीलाई भन्न चाहन्छु कि जीविकोपार्जनका धेरै बाटाहरू छन्, तर पाठकका माया भावना र उच्च सम्मानलाई सस्तो तरिकाले बिकाऊ सामग्री बनाएर आफ्नो जीविकोपार्जन माध्यम नबनाऊ भनेर लेखेको रहेछ, के भन्नुहुन्छ?
होइन, त्यो एकदम पाठकको हैसियतले भन्ने कुरा त ठिक हो होइन। धरावासी चाहिँ अब के हो भने, अब एकछिन धरावासीको बारेमा कुरा गर्छु होइन। धरावासी चाहिँ पूर्णकालीन लेखक होइन, एउटा किसानको काम खेती लाग्ने हुन्छ, उसले बाली के अरे पानी परोस् कि खडेरी परोस् कि फलोस् कि नफलोस् उसले खेती लाउनुपर्छ होइन। हरेक वर्ष एउटा किसानले त्यही खेतमा पोहोरको भन्दा धेर अथवा पोहोरकै जति फलाउँछ भन्ने छैन होइन,
मौसमअनुसार खेती त लाइनु पर्यो,
खेती त लाउनु पर्यो नि त, किसानले कुनै वर्ष फल्छ कुनै वर्ष फल्दैन, खेती लाउनु पर्यो। कुनै जागिरेले अड्डामा काम होस् कि नहोस् उसले जानु पर्यो, नियमित रूपमा आफ्नो कर्म जे हो हिँडी, एउटा यात्रीले पुग्नको लागि छिटो होस् वा ढिलो होस् हिँडिरहनु पर्छ। भनेपछि म त एउटा लेखक हुँ, हामीले के भन्नुपर्छ भने राहुल साङ्कृत्यायन भन्ने एउटा ठुला दार्शनिक भारतका हुन्, तिनका 500 जति किताब छन्, तर राहुल साङ्कृत्यायनका 500 किताबमध्ये कति किताब चाहिँ भयङ्कर राम्रा होला त, कति किताबको चाहिँ चर्चा 8-10 वटाको चर्चा होला, नोबेल पुरस्कार पाउने मान्छेका 125-150 वटा किताब छापिएका हुन्छन्, तर त्यो नोबेल पुरस्कार पाउने मान्छेका 150 किताब कहाँ राम्रो हुन्छ?
भनेको तपाईँले आफ्नो कर्म आफ्नो खेती गर्दै हुनुहुन्छ, नाम कमाउन चर्चित हुनको लागि होइन भन्ने तपाईँको उद्देश्य
होइन, चर्चा त मेरो अब कति हुनुपर्छ र होइन, चर्चा त मेरो भइ नै सक्यो
भइ नै सक्यो।
अब उहाँले पनि के भने, अब त्यो लेखेको पनि चर्चा भइसकेको माथि लेखेको भयो होइन, त्यसो भए चाहिँ मेरो कर्म चाहिँ के हुन्छ भने कुनै किताब चल्छन् कुनै चल्दैनन्, कुनै बिक्छन् कुनै बिक्दैन, कुनै राम्रा हुँदैनन् कुनै राम्रा हुन्छन्, तर मैले निरन्तर लेखिरहनु पर्ने मेरो बाध्यता के छ भने, नवीन पोखरेलजीले नि अर्को वर्ष दाई खोइ तपाईँको नयाँ किताब भन्नुहुन्छ नि उहाँले होइन, भन्नाले माग छन् नि पाठकले मसँग किताब नि, त्यसो भएपछि म आफै पनि थाहा छ कति कथा लेखेँ, त्यो झोला भन्ने कथा त्यस्तै राम्रो पार्न मैले कहाँ लेखेँ, हो त्यो त्यस्तो राम्रो भयो, अब अरू कथा पनि नराम्रा छैनन्, तर अरू कथालाई झोलासँग दाँच्छन् र अरू कथा मान्छेले कुरै गर्दैन, झोला भन्ने कथा सङ्ग्रहमा 12 कथा छन्, तर 11 कथा मान्छेले पढेका छैन, झोला भन्ने एउटा कथा पढेर थन्काइदिएका छन्, 11 कथा मरेका छन् त्यहाँ त्यो सङ्ग्रहभित्र होइन, तर बाँकी 11 नराम्रा कथा त होइन, यदि झोला मैले त्यहाँ नथापेको भए ती 11 कथा सबै चल्थे, भन्नाले शरणार्थी त्यस्तै तेरा सबभन्दा राम्रो शरणार्थी भन्छ एउटाले, अर्कोले राधा भन्छ, अर्कोले टुणाल भन्छ, अर्कोले
भनिरहन्छ।
अब ग्रेट फल्स पनि कसैलाई तरिका यो त एकदम नयाँ विषयमा हामी यता पढा चाहिने गाइड बुक जस्तो भन्ने पनि हुन्छ, कसैलाई 335 पेज के पारेको, यो 200 पारे भए पनि हुन्थ्यो पनि भन्छ है। यो चाहिँ के छ भने अब म अब मेरा अब 26 वटा किताब भए, मैले साहित्यमा छिरेको 41 वर्ष भयो, यो 41 वर्षभित्र भित्र छापिएका किताबका रूपमा छापिएका 26 वटा भए पनि नछापिएका अरू 25-26 वटा किताबहरू छापिनु पर्ने क्युमा छन्। ती जम्मै म छाप्न नभ्याए, छोरा नातिले छाप्न केही छैन, तर यो 40 वर्षको मेरो साहित्यिक यात्रामा कति खालका प्रतिक्रिया आए, कति खालका अनुभव आए, कति खालको आफैलाई पनि यो चाहिँ मैले केही राम्रो गरिनँ भन्ने कति भएको छ, कति आफै फुर्केको पनि छु है। यो चाहिँ के हुन्छ भने यो व्यवहारिक कुरा हो, राम्रो कुरा हो, तर लेखकको काम लेख्ने हो।
अब अघि नै भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। 2016 यसै वर्ष तपाईँले रेड स्क्वायर, ग्रेट फल्स र अर्को एउटा कृति,
यही दुईवटा
दुईवटा मात्रै हो ल्याइसक्नु। अब आगामी कृतिको बारेमा के हो?
अब आगामी कृति मसँग दुईवटा छन्, त्यो चाहिँ अब 80% काम सकिएका अवस्थामा छन् होइन। एउटा चाहिँ उपन्यासै हो, त्यो पनि अमेरिकासँगै सम्बन्धित छ। त्यो उपन्यासको विषयवस्तु चाहिँ ब्रोकरहरूलाई 25-30-40-50 लाखसम्म तिरेर विभिन्न चोरबाट हुँदै अमेरिका छिर्नेहरूको ट्राभलिङ स्टोरी हो त्यो, होइन। र उनीहरू नेपालबाट हिँडेपछि अमेरिकाको बोर्डर क्रस गरेपछि त्यो कथा विषय पनि सकिन्छ। अनि क्रस गरिसकेपछि त ग्रेट फल्स भइहाल्छ नि, तिनीहरू त्यहाँदेखि यता त तान्नै परेन होइन। भनेपछि त्यो स्टोरी चाहिँ अहिले मेरो चाहिँ जम्मा तपाईँको 70,000 शब्द भइसकेको छ। अब 8-10,000 शब्द तलमाथि भएर त्यो किताब कम्प्लिट हुन्छ, एउटा त्यो छ। अर्को चाहिँ मैले चाहिँ
नाम दिइसक्नु भएको छ,
त्यसको नाम दिएको छैन। नाम मेरो, म जहिले पनि नामको झमेलामा पढ्छु, के हुन्छ थाहा छैन त्यसको है। र अर्को चाहिँ, अर्कोको चाहिँ नामै छ, त्यो चाहिँ सिद्धान्तको किताब हो। त्यसको त नाम जे दिए पनि हुने हुनाले अहिले पनि दिएको छु, विषयसँग जोडिने हो। त्यो चाहिँ लीलाबोध भन्ने किताब छ अर्को चाहिँ। त्यो किताब चाहिँ लीला लेखन भन्ने एउटा साहित्यिक सिद्धान्त हामीले हाम्रो लेखनमा प्रयोग गऱ्यौँ, अझै पनि गरिन्छ है। त्यसको प्रारम्भ इन्द्रबहादुर राईले गरे पनि त्यसको त्यसलाई अलिकति बढ्दै हल्ला गर्ने काम सुरुमा त मैले नै गरेछु होइन। त्यसो भएपछि त्यसको चाहिँ, त्यसको चाहिँ अलिकति सिद्धान्तीकृत भएको किताब पढ्न पाए हुन्थ्यो भन्ने माग थुप्रो छ बौद्धिक समाजमा। अहिले त मेरो त्यही त्यही सिद्धान्तको आधारमा लेखेको मेरो पहिलो उपन्यास छापिएको मध्ये पहिलो उपन्यास शरणार्थी, त्यो लीला लेखनकै आधारमा लेखेको हो, छापिएको पनि पहिलो हो। अहिले त्यो टियुमा र नर्थ बेङ्गाल युनिभर्सिटीको बिए अनर्समा र बिए थर्ड इयरमा पढाइ हुन्छ होइन। त्यो पढाउँदाखेरि चाहिँ प्राध्यापकहरूलाई के अरे लीला लेखन छुनुपर्छ, लीला लेखन छुनेपछि विद्यार्थीले सोध्छन्, चित्त बुद्ध उहाँहरूले त्यसलाई चाहिँ भन्न गाह्रो भएको अवस्थामा छ क्या अहिले। त्यो भएपछि चाहिँ अनि त्यो माग भएको हुनाले 10 वर्ष पहिल्यै करिब करिब तयार भएको किताब हो त्यो। यिनै दुईवटामध्ये दुईटै निकाल्छु कि दुईवटामध्ये एउटा निकाल्नु पर्दा चाहिँ म लीला बोध नै निकाल्छु होला।
भनेपछि यसै वर्ष निस्किन्छ?
अँ, यो वर्ष निस्किन्छ।
अन्त्यमा ग्रेट फल्सको बारेमा थप केही कुरा छोटकरीमा भन्न चाहनुहुन्छ?
ग्रेट फल्समा एक दुईवटा प्राविधिक त्रुटिहरू भएका रहेछन् होइन। अहिले पाठकहरूले भन्दा चाहिँ केही ठाउँमा अमेरिकाका ठाउँका नामहरू त्रुटि भएका छन् होइन। केही पात्रका नामहरू, वास्तविक पात्र जसलाई प्रयोग गर्ने ती वास्तविक पात्रका नाम त बिग्रिन नहुने, त्यस्तै एकजनाको नाम बिग्रेको रहेछ। अनि एउटा किताबको नाम पनि गल्ती छापिएको रहेछ त्यहाँ होइन। त्यो रबिन्सन क्रुसो भन्ने उपन्यासको लेखकको नाम गल्ती छापिएको रहेछ होइन। अनि यस्ता केही त्यो त्रुटिहरू अहिले मैले प्राप्त गरिरहेको छु र आउने संस्करणमा ती त्रुटिहरूलाई म सुधार गर्छु र केही सम्पादन गर्छु, केही घटाउँछु पनि। अब पाठक मैले अब कारणहरू जे जे अघि पहिलो किताबमा भने तापनि अब म पाठक, म लेखक आफै एउटा पाठक पनि भइसकेँ, आफै एउटा समीक्षक पनि त भइसकेँ नि। अब त त्यो किताबलाई पर राखेर मैले अलग लेखक होइन भन्ने पढ्दा त मैले त्यहाँ धेरै कमी कमजोरीहरू भेटिराखेको हुन्छ नि त। त्यसलाई त्यो ढङ्गले मलाई अझै यसलाई परिमार्जन गर्छु, गर्दाखेरि केही पृष्ठहरू घट्छ पनि र केही अरू थपिन पनि सक्छन् विषयहरू। त्यसो हुनाले यो त के भने निरन्तर यो के अरे संस्करणमा आइरहने किताबमा रूपमा हुनेछ यो भविष्यमा भन्ने मलाई लाग्छ।
कृष्ण धरावासीजी, तपाईँको समय र विचारको लागि धन्यवाद।
तपाईँलाई पनि धन्यवाद। जे भए पनि आज तपाईँले आफ्नो यो सञ्चार माध्यममा मलाई आफ्ना कुरा भन्ने मौका दिनुभयो, मेरो नयाँ किताबको बारेमा परिचर्चा गरिदिनु भयो, मेरा किताबका पाठकहरू जुन जो हुनुहुन्थ्यो उहाँका जिज्ञासाहरू पनि कति तपाईँको माध्यमबाट उहाँका जिज्ञासा उठाइदिएकाले मैले पनि ती उत्तरहरू सार्वजनिक रूपमा दिन पाएँ। यसबाट एउटा लेखकलाई चाहिँ ठुलो फल हुन्छ यस्तो कुरामा, किनभने एक एकजनालाई उत्तर दिएर साध्य पनि हुँदैन र आवश्यक पनि छ दिनुपर्ने। त्यही हुनाले मलाई चाहिँ एकदमै फलदायी भएको छ यो कार्यक्रम, त्यसको लागि यहाँलाई धन्यवाद।
धन्यवाद।